यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा हिजो आर्थिक सर्वेक्षण पेश गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। उहाँले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको र फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान गरिएको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको पनि उहाँले जानकारी दिनुभयो। त्यस्तै संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार भने हुन नसकेको उहाँले बताउनुभयो। यस अवधिमा सरकारले आन्तरिक र बाह्य गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको सर्वेक्षणमा उल्लेख छ। बैठकमा अर्थमन्त्री डा वाग्लेले फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब रहेको, व्यापार घाटा 11.2% बढ़ेर 10 खर्ब 98 अर्ब तथा विप्रेषण आप्रवाह 37.7% वृद्धि भई 14 खर्ब 50 अर्ब पुगेको जानकारी दिनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट भोलि जेठ 15 गते अपरान्न 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। सभामुख टोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोलि अपरान्न 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी दिनुभएको छ। उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा 15 मिनट अगाडि अर्थात 3:45 जाँदा नै सांसदहरूलाई बैठक हलमा उपस्थित भई आसन ग्रहण गरिसक्न आग्रह गर्नुभएको छ। जेठ 15 गते अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबुल समेत गर्नुहुनेछ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका क्रममा भएका मानवाधिकार उल्लंघनका घटनाबारे अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई हिजो पत्राचार गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ समेतलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर कानून बमोजिम कार्यवाही गर्न सुझाव दिएको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्किएको घटनाका सम्बन्धमा थप अनुसन्धान गरी कार्यवाही अघि बढ़ाउन सिफारिश गरेको छ। बहालवाला केही सांसदमाथि पनि छानबिन गर्न आयोगले सिफारिश गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एवं काठमाडौँ उपत्यका तत्कालीन निजामती एवं सुरक्षा प्रमुखहरूलाई पनि अनुसन्धान गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन प्रतिवेदनमा सिफारिश गरिएको छ। जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि छानबिन गर्न सिफारिश गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्ध कर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीम मान बस्नेत, भाग्य नेउपाने, टंक दाहाल, भिक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गरी कार्यवाही अघि बढ़ाउन प्रतिवेदनमा उल्लेख गरिएको छ। इस्लाम धर्मावलम्बीहरू आज बकरीद अर्थात ईद उल जोहा पर्व मनाउँदैछन्। ईद उल फित्र अर्थात रमजान पर्वको 70 औं दिनमा बकरीद मनाउने धार्मिक विधि रहेको छ। इस्लाम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक रूपमा नमाज पढ़ने परम्परा रहेको छ। नमाज पढ़ेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिने गरिन्छ। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत इस्लाम धर्मावलम्बीहरूको बसोबास रहेको मुलुकका विभिन्न स्थानका मस्जिद र ईदगाहमा धर्मावलम्बीहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। यस अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले राष्ट्रिय भावना प्रगाढ़ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बकरीद पर्वका अवसरमा सबैमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ़ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा बकरीद पर्वले योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। उहाँले विश्वास, समर्पण र समाजसेवाको सन्देश बोक्ने चाडपर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने उल्लेख गर्नुभएको छ। त्यसैगरी उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले पर्वले समाजमा सहानुभूति सहयोग भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै एक आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ। उहाँले दिनुभएको शुभकामना सन्देशमा बकरीद पर्वले विशेषत विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ़ गर्ने विश्वास व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतले जारी गोला प्रक्रिया नहट्ने जनाएको छ। प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जारी गर्नुभएको विज्ञप्तीमा अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने कुनै सोच नभएको उल्लेख गर्नुभएको छ। विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालहरूमा अदालतमा लागू भएको गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको सन्दर्भमा आयोगले अदालतले स्पष्ट पारेको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत भएको छ। चलचित्र विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफमा सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाई अघि बढ़न सकिने बताउनुभयो। यसअघि सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथि उठेका विषयमा ध्यानाकर्षण भएको भने उहाँले उल्लेख गर्नुभयो। विधेयकमा सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयले विधेयकले ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले समावेशी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाइनुपर्ने, कलाकारहरूको योगदानको सम्मान हुने गरी कानून निर्माण हुनुपर्ने आवाज उठाउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयको विधेयक शाखामा संशोधन राख्न सक्ने बताउनुभयो। प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर सरकारले व्यवस्थापनको कार्य अघि बढ़ाएको बताउनुभयो। उहाँले सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालू आर्थिक वर्षको हालसम्म 5,54,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी दिनुभयो। 1,44,585 मेट्रिक टन मल मौजात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्ममा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नमा हिजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी दिनुभयो। उहाँले नेपालमा उत्पादित 80-90% चिया भारतमा निर्यात हुने गरेको बताउनुभयो। भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य रूपमा गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चियाको निर्यातमा समस्या उत्पन्न भएको र समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा सांसदहरूले किसानका लागि समयमै मलको व्यवस्थापन हुनुपर्ने, विपदबाट हुने क्षति न्यूनीकरणका लागि प्रयास अघि बढ़ाइनुपर्ने, लागू औषध दुर्व्यसनीको बढ़दो समस्या न्यूनीकरण हुनुपर्ने, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले देशका विभिन्न भागमा रहेका गुठी लगायतका भूमि समस्या समाधान गरी सबै नागरिकलाई भूमिको हक स्थापित गर्नुपर्ने माग गर्नुभयो। नेपाली काठको सदुपयोग गर्न तथा संसद भवन र सिंहदरबारमा नेपाली काठ मात्र प्रयोग गर्ने गरी व्यवस्था गर्नुपर्नेमा सांसदहरूले सुझाव दिनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालले रूलिङ नगरेको भन्दै बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाको बैठक भोलि शुक्रबार अपरान्ह 5:30 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकमा हिजो प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्नबालीमा बाँदर आतंक भएको भन्दै त्यसको व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको हिजोको बैठकले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता भएको बताउनु भएको छ। विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या चुनौतीका रूपमा रहेको बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्यांकन गर्दै जनाइएको सामाजिक आर्थिक रूपान्तरणको सहयोग र समन्वय सम्बन्धी प्रतिबद्धताले त्यसको प्रतिनिधित्व र उपस्थिति प्रष्ट पारेको बताउनुभयो। गत चैत्र 13 गतेको मन्त्री परिषदको बैठकबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी 100 बोधे कार्यसूचीमा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भएको र केही कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय दूरसंचार संघको दक्षिण पूर्व एसिया तथा एसिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु एरावल्लाबीच हिजो शिष्टाचार भेटवार्ता भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी मन्त्री निशा मेहता स्विजरल्याण्डको जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सभामा सहभागी भई हिजो स्वदेश फर्कनु भएको छ। र काठमाडौँ महानगरपालिकाले यस वर्ष 74 स्थानमा मनसूनजन्य विपदको जोखिम रहेको जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।